السلام عليكم ورحمة الله وبركاته. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. هو الذي أرسل رسوله.
غار ثور کے اندر آپ صلی اللہ علیہ وسلم کا سر مبارک گود میں ہے، وہ بھی تھکے ہوئے ہیں، دونوں تھکے ہوئے ہیں، صاف کیے غار کو اور چہرہ مبارک کو دیکھتے جا رہے ہیں. حضرت عطاءاللہ شاہ بخاری فرماتے ہیں کہ اس کی مثال یوں سمجھو کہ ایک ریحل ہے اور اس میں قرآن رکھا ہوا ہے، حضور پاک صلی اللہ علیہ وسلم کا چہرہ مبارک اور صدیق اکبر قاری قرآن ہیں. چہرہ مبارک کو پڑھتے جا رہے ہیں گویا کہ قرآن کو پڑھ رہے ہیں آپ. صدیق اکبر فرماتے ہیں رضی اللہ تعالیٰ عنہ کہ میں آپ کے چہرہ مبارک کو دیکھتا جاؤں، بس میں یہ چاہتا ہوں، دوسرا اللہ مجھے مال دے اور میرے مال کو آپ بغیر استعمال کے استعمال فرمائیں، یہ میرے دل کی چاہت ہے، تیسرا یہ کہ میری اولاد آپ کی خدمت کے لیے وقف ہو جائے. تو حضرت صدیق اکبر کی صاحبزادی حضرت سید عائشہ کا نکاح ہوا اور ہجرت کے مقام ہجرت کا جب وقت آیا، لمبی بات ہے، آپ صلی اللہ علیہ وسلم کے ساتھ حضرت صدیق اکبر رات کو دروازہ حضور نے بجایا، حضرت صدیق اکبر فوراً دروازہ کھولا تو حضور نے فرمایا آپ جاگ رہے تھے اتنا جلدی دروازہ کھولا؟ کیا جواب دیا ہے حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے؟ یہ ایک عاشق اور محب ہی دے سکتا جس کے دل میں پاؤں کے ناخن سے لے کے سر تک محبت ہی محبت بھری ہو. فرمایا اے اللہ کے رسول صلی اللہ علیہ وسلم، جس دن سے مجھے یہ اندازہ ہوا کہ اب کبھی نہ کبھی آپ کو ہجرت کا حکم آ جانا ہے، اس دن سے کبھی بھی رات کو نہیں سویا، کبھی بھی آپ کا بلاوا آیا آپ انتظار نہ کرنا پڑے، میں فوراً دروازہ کھول دوں. یہ محبت کرنے والا زبانی دعوے والا نہیں کر سکتا، صحیح محبت کرنے والا ہی پوری رات جاگ سکتا ہے کہ آپ کا دروازہ بجائیں اور ان کو انتظار بھی نہ کرنا پڑے. یہ ہے محبت کی صحابہ کرام کو جو عظمتیں ملی ہیں. دعا کیجئے آج کے بیان میں ہماری محبت کا پیمانہ گراف اوپر چلا جائے، اگر ہو گیا تو انشاءاللہ آج ہمارا مقصد پورا ہوگا. آج اگر ہماری آنکھیں حضور صلی اللہ علیہ وسلم کی محبت سے نم ہو گئی، ہمارا مقصد پورا ہو گیا. دل نم ہو گیا تب بھی مقصد پورا ہو گیا، حاضری ہو گئی تب بھی مقصد پورا ہو گیا. سنیے اور غور سے اور محبت کے ساتھ سنیے. جزاک اللہ وسلم.
ذکر محمد
के लिए عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم سبحان ربك رب العزة عما يصفون سلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. دنیا میں جتنے بھی ہمدرد لوگ گزرے ہیں ان ہمدرد لوگوں کو ہر سوسائٹی نے ہر معاشرے نے پسند کیا اور ہر جو ہمدرد لوگ گزرے ہیں ان کے تذکرے کیے گئے ہیں, ان پر کتابیں لکھی گئی, ان پہ قصیدے لکھے گئے. کوئی دنیا کا معاشرہ ایسا نہیں ہے کہ جس میں ہمدردی کرنے والوں کو پسند نہ کیا جائے, خاص طور پہ ایسے لوگ جنہوں نے پوری قوم کے ساتھ ہمدردی کی ہو, اس کو تو بہت ہی زیادہ پسند کیا جاتا ہے, ان کو یاد رکھا جاتا ہے. کئی مرتبہ ان کو یاد کرنے کے لیے ایک دن کو بھی مخصوص کیا جاتا ہے تاکہ قوم کے آنے والے لوگوں میں ان کا تذکرہ باقی رہے. تو دنیا کے ہمدرد لوگوں کی بڑی تعریفیں ہوئیں اور دنیا والوں نے ان کی تعریفیں کی. اللہ کے پیارے محبوب, اس دنیا میں وہ ہمدرد گزرے ہیں کہ جن کی تعریف صرف لوگوں نے نہیں کی, اللہ اپنے قرآن میں ان کی ہمدردی کی بھی تعریف کی. اور اللہ رب العزت نے فرمایا لقد جاءكم رسول من انفسكم, کہ تحقیق تم میں سے ایک شخص کو رسول بنا کے بھیجا گیا, عزیز علیہ ما عنتم, جو چیزیں تمہارے لیے نقصان دہ ہیں وہ ان پر گراں گزرتی ہیں. اللہ ان کی ہمدردی کی تعریف فرمائے. حریص علیکم, اور جو چیزیں تمہارے لیے فائدہ مند ہیں وہ اس کے لیے حرص فرماتے ہیں. بالمؤمنین رؤوف الرحیم, اور یہ مؤمنوں کے ساتھ بہت محبت والے رحمت والے ہیں. تو اللہ کے پیارے محبوب, اس دنیا کے وہ ہمدرد گزرے ہیں کہ جن کی تعریفیں اللہ نے اپنے قرآن میں فرمائے. اس لیے علماء نے فرمایا دنیا میں جتنے بھی ہمدرد گزرے ہیں ان کا مقابلہ اللہ کے پیارے محبوب کے ساتھ نہیں کیا جا سکتا ہے. اور اس کی چار بڑی وجوہات بتاتے ہیں علماء. اور پہلی وجہ وہ یہ بتاتے ہیں کہ اللہ کے پیارے محبوب اس دنیا کے وہ ہمدرد گزرے ہیں, دنیا میں جتنے بھی اور ہمدرد گزرے اللہ نے ان کو مال دیا اور اس مال کو انہوں نے استعمال کیا لوگوں کے ساتھ ہمدردی کی. امریکہ میں بل گیٹس کا نام آتا ہے کہ جی بلینز آف ڈالرز انہوں نے بل گیٹس فاؤنڈیشن نے جو ہے غریبوں کی مدد میں لگا دی, اور صرف امریکہ میں نہیں افریقہ کے ملکوں میں. تو دنیا کے جو ہمدرد لوگ ہیں انہوں نے مال جو ہے وہ خرچ کیا, ان کے پاس بہت مال تھا اور انہوں نے مال خرچ کر دی. اللہ کے پیارے محبوب وہ ہمدرد کے مال تھا تو بھی خرچ کر دیا, مال نہیں تھا تو بھی دوسروں پہ ہمدردی کر دی. چنانچہ بخاری شریف کی روایت ہے کہ حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ ہم جو اصحاب صفہ ہوتے ہمیں کھانے کو نہیں ملتا, کبھی کبھی کئی کئی دن گزر جاتے ہیں. تو فرمانے لگے کہ کئی دن گزر گئے تھے اور فاقہ تھا, کچھ کھایا ہی نہیں تھا, تو بھوک بڑی شدید طریقے سے تڑپا رہی تھی. آخر کو فیصلہ میں نے کیا کہ مسجد سے باہر نکلتا ہوں اور کسی سے ملاقات سلام دعا کروں گا تو کوئی راستہ کھانے پینے کا نکلے گا. فرماتے ہیں مسجد سے باہر نکلا اور سامنے سے صدیق اکبر رضی اللہ عنہ تشریف لا رہے تھے, تو میں نے جا کے ان سے ایک دینی سوال پوچھا. سوال پوچھنا میرا مقصد کوئی نہیں تھا, مگر اس لیے किसी ने मेरे सवाल पूछा कि जी सवाल पूछूंगा, जवाब आएगा, कुछ गुफ्तगू शुरू होगी, तो हो सकता है वो पूछ ही लेंगे भाई कुछ खाना पीना है आओ मेरे साथ, या कोई ना कोई खाने पीने का रास्ता निकल आएगा। भूख जो इतनी शदीद लगी हुई थी, और मान लगे कि मैंने उनसे सवाल पूछा, उन्होंने बड़े अच्छी तरह से जवाब दिया और वो तशरीफ ले गए, और मेरी भूख उधर की उधर ही रह गई। मान लगे पीछे से सैयदना उमर रज़ी अल्लाह अन्हु तशरीफ लाए, मैं आगे बढ़ा और मैंने उनसे भी दीनी सवाल किया, इस उम्मीद पर कि कोई ना कोई रास्ता खाने पीने का निकल आएगा। उन्होंने भी मेरे दीनी सवाल का जवाब दिया और वो भी आगे तशरीफ ले गए, पीछे से नबी अलैहिस्सलाम तशरीफ ले आए। मान लगे मैंने उनसे भी जाके एक दीनी सवाल पूछा, अल्लाह के प्यारे महबूब ने मेरे सवाल का जवाब नहीं दिया बल्कि फरमाया, अबू हुरैरा तुम्हें भूख लगी हुई है, आओ मेरे साथ आओ। नबी अलैहिस्सलाम अपने घर में उनको अपने साथ ले गए। आपके अपने घर में भी खाने को कुछ नहीं था, तो घर में जाके बेगम से पूछा, हमारी अम्मी और अल्लाह के प्यारे महबूब की अजवाज मुताहिरात में से जो भी उनकी थे, उनसे पूछा कि जी घर में कुछ खाने को है। उन्होंने फरमाया कि जी घर में खाने को तो कुछ नहीं था, अभी एक औरत एक प्याला दूध का दे गई आपके लिए हदिया। यानी आप जब घर से निकले तो आपको पता था घर में कुछ है नहीं खाने को। हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु फरमाते हैं कि नबी अलैहिस्सलाम ने जब ये फरमाया कि जी एक प्याला दूध का है, तो मुझे जरा खुशी महसूस हुई कि चलो खाने को कुछ तो नहीं मगर पीने को दूध मुझे मिल जाएगा। मगर फरमाते हैं कि मैं परेशान उस वक्त हुआ जब अल्लाह के प्यारे महबूब ने फरमाया कि जाओ असहाबे सुफ़ा सबको बुला के ले आओ। असहाबे सुफ़ा 60-70, तो हज़रत अबू हुरैरा फरमाते हैं कि ना चाहते हुए भी अल्लाह के नबी के हुक्म के मुताबिक मैं अंदर में गया और उन सबको बुला के ले आया। मोहद्दिस फरमाते हैं कि नबी अलैहिस्सलाम के घर में असहाबे सुफ़ा का आना जाना रहता था, जब भी कुछ खाने पीने को मिलता तो अल्लाह के नबी उनको बुलाते। घर में एक ऐसी तरतीब बनी हुई थी कि असहाबे सुफ़ा आते थे और टोलियों की शक्ल में आके खाके और तशरीफ ले जाते थे, तो सारों को बुला लिया गया और सारे आए तो नबी अलैहिस्सलाम ने हजरत अबू हुरैरा से ही फरमाया कि अबू हुरैरा तुम इन सबको दूध पिलाओ। अब वो सोचने लगे इतनी मुझे भूख लगी है, इनको मैं पिलाना शुरू करूंगा तो इनको भी क्या मिलेगा और मुझको भी क्या मिलेगा। फरमाते हैं कि ना चाहते हुए भी दूध लेके मैं पहले सहाबी के पास गया, उनको दूध पिलाया, फिर दूसरे के पास गया उनको पिलाया, तीसरे के पास गया उनको पिलाया, हत्ता के मैंने 60-70 के दरमियान सहाबाए कराम को दूध पिला दिया। 60-70 को दूध पिलाने के बाद जब मैं फारिग हुआ तो मैंने प्याले में देखा तो दूध उसी तरह से मौजूद था। फरमान लगे कि अब मेरे जहन में आया कि मैं अल्लाह के प्यारे महबूब को वो दूध पेश करूं, तो नबी अलैहिस्सलाम ने फरमाया नहीं अबू हुरैरा अब तुम इस दूध को पियो। तो मैंने थोड़ा सा दूध पिया और मैंने फिर अल्लाह के प्यारे महबूब को पेश किया कि जी आप इसको नोश फरमाए। नबी अलैहिस्सलाम ने फरमाया नहीं अबू हुरैरा तुम खुल के पियो। फरमान लगे कि मैंने हुक्म के मुताबिक पिया और पीता गया, हत्ता के पी पी के जब मैं थक गया तो अभी भी दूध था। मैंने अल्लाह के प्यारे महबूब से अर्ज की कि अब आप नोश फरमाए, तो नबी अलैहिस्सलाम ने फरमाया कि नहीं अबू हुरैरा तुम अब भी और पियो। फरमाते उस वक्त मुझे उजर करना पड़ा कि अल्लाह के नबी अब तो मेरे पेट में जगह भी नहीं है, मगर दूध अब भी बचा था। नबी अलैहिस्सलाम ने वो दूध का प्याला लिया, आपने उसे नोश फरमाया, उस वक्त वो दूध मुकम्मल हुआ। इस दुनिया के हमदर्दों का और अल्लाह के प्यारे महबूब का क्या मुकाम है। दुनिया के हमदर्दों को बहुत सारा माल अल्लाह ने दिया, उन्होंने लोगों पे खर्च कर दिया। अल्लाह के प्यारे महबूब वो माल था तो भी लोगों पे खर्च किया, माल नहीं था तो भी लोगों पे खर्च हो रहा है। तो चार बड़ी वजूहात उलमा बताते हैं कि अल्लाह के प्यारे महबूब की हमदर्दी का इस दुनिया के हमदर्दों से मुकाबला नहीं किया जा सकता।
और पहली बड़ी वजह यह कि दुनिया के अंदर उनके पास माल है, उन्होंने माल खर्च कर दिया। अल्लाह के प्यारे महबूब, वो माल है तो भी खर्च किया, माल नहीं है तो भी खर्च हुआ। और दूसरी वजह, उलमा फरमाते हैं कि दुनिया में जितने भी हमदर्द गुजरे हैं उन्होंने हमदर्दी की और खुद की। अल्लाह के प्यारे महबूब इस दुनिया में गुजरे हैं जिन्होंने लोगों के साथ हमदर्दी भी की और एक पूरा माशरा बना दिया हमदर्द लोगों का। हर एक को यह समझा दिया गया कि अगर आपने अच्छा मुसलमान बनना है तो हमदर्द बनना पड़ेगा, वरना हमदर्द, वरना आप अच्छे मुसलमान बन ही नहीं सकते। चुनांचे नबी अलैहिस्सलाम ने सहाबा इकराम को फरमाया, खैरुन नास मन यनफअुन नास, लोगों में सबसे अच्छा वो है जो दूसरे लोगों को फायदा पहुंचाए। इसलिए सहाबा कराम की जो जमात थी उसकी एक बड़ी खासियत ये थी कि हमदर्दी का अजीब व गरीब शौक था। तारीख में हमदर्दी की मिसालें नहीं मिल सकती हैं वो जो सहाबा कराम हमदर्दी की मिसाल है। तो खुद अकेले हमदर्दी नहीं बल्कि पूरा माशरा, इस वक्त तक हर मुसलमान ये समझता है कि जी मैं दूसरे की मदद करूंगा तो अल्लाह रब्बुल इज्जत मेरी मदद फरमाए। अल्लाह तो कैसी हमदर्दी की, तारीख में ऐसी मिसाल नहीं मिल सकती कि हर जमाना जो उनके बाद आया उसमें लोग हमदर्द पैदा पे पैदा हुए जा रहे हैं। चनाचे सहाबा इकराम की हमदर्दी की वो मिसाल जो ये तारीख पे निष्पेश, इंसानी तारीख पेश नहीं कर सकती। जंग का मौका है और एक सहाबा जो है वो जमीन पे लेटे हुए हैं और आपके जिस्म से बहुत सारा खून निकल गया है और आखिरी सांसें हैं, और एक सहाबी ने देखा कि जी मेरा ये भाई जमीन पे पड़ा है, धूप का वक्त, सख्त गर्मी, तो वो पानी का प्याला लेके आगे बढ़े कि मैं इनको पानी पिलाऊं। तो होता है ना जब आपका बड़ा खून निकल गया होता है और बहुत ज्यादा आप तकलीफ में होते हैं, उस वक्त तो हर बंदा हमारे जैसा तो यही कहेगा कि भाई कोई मेरा हाल पूछ लो, किसी को ले आओ जो मेरी मदद कर ले। मगर अपनी फिक्र नहीं, उस एन जब जान निकल रही उस वक्त भी सहाबा-ए-किराम के दिमाग में हमदर्दी चलती थी। चुनाचे वो सहाबी फरमाते कि मैं पानी का प्याला लेके उनके पास गया, उनके पास इतनी भी हिम्मत नहीं थी कि वो जबान से कुछ कह सके, मगर उन्होंने पानी पिया नहीं और अपने होंठ बंद कर दिए, आंखों से इशारा करते हैं कि वो उधर देखो एक और भाई मेरा इसी तरह से पड़ा हुआ है, ये पानी उसको पेश कर। अल्लाह अकबर, ये तारीख में मिसाल नहीं मिल सकती है इस चीज की कि जी ऐन खून निकल रहा है, आखिरी सांसें हैं, उस वक्त भी बंदा ये सोच रहा है कि किसी तरह से कोई हमदर्दी किसी के साथ हो ही जाए। तो पूरा माशरा हमदर्द लोगों का बना दिया। वो सहाबी फरमाते कि मैं पानी लेके जिस तरफ उन्होंने मुझे कहा उस तरफ आके गया तो एक सहाबी यूं लेटे हुए पड़े हैं, उनका भी इसी तरह से खून निकला हुआ है, इसी तरह जान निकलने को है, उनको मैंने पानी पेश किया, उनकी जुबान से भी अल्फाज नहीं निकल सकते थे, उन्होंने भी अपने होंठों को बंद किया और आंखों से इशारा किया कि नहीं उस तरफ देखो वो एक और पड़ा हुआ है, उसको जाके ये पानी पिलाओ। फरमाते मैं उन तीसरे सहाबी के पास गया तो उनकी जो रूह है वो परवाज कर गई, दूसरे के पास आया तो उनकी रूह परवाज कर गई, पहले के पास आया तो उनकी भी रूह परवाज कर गई, ये पानी मैं पिला नहीं सका किसी को। तो ये हमदर्दी की मिसाल तारीख इंसानियत में मिल नहीं सकती। तो अल्लाह के प्यारे महबूब वो इस दुनिया के हमदर्द गुजरे जिनका मुकाबला किसी के साथ हो ही नहीं सकता, कि ना सिर्फ खुद हमदर्दी की बल्कि आपने पूरा एक माशरा हमदर्द लोगों का बना दिया। माँ फरमाते कि एक और भी बड़ी वजह है कि दुनिया के जो हमदर्द है उनके साथ अल्लाह के प्यारे महबूब कोई मुकाबला ही नहीं। दुनिया में जितने भी हमदर्द गुजरे हैं उन्होंने अपने माल से दूसरों की हमदर्दी की कि जी फला गरीब आदमी है तो मैं उसकी मदद करूं, खाने पीने की मदद कर दूं, या उसके बच्चों की तालीम में मदद कर दूं, या उसके सर पे छत आ जाए ये मैं मदद कर दूं। अल्लाह के प्यारे महबूब वो हमदर्द गुजरे कि जिन्होंने न सिर्फ लोगों की अपने माल से मदद की بلکہ جہاں کہیں دیکھا کہ کسی کے دل میں کوئی غم ہے اس غم کو دور کرنے کے لیے آپ نے مدد فرمائی. چنانچہ حدیث پاک میں آتا ہے کہ مدینہ منورہ میں اسلامی حکومت قائم ہو گئی, جہاں آپ امام الانبیاء تھے, انبیاء کے بھی سردار تھے, وہاں آپ اپنے وقت کے بادشاہ بھی تھے, اور عید کی نماز پڑھنے کے لیے نکل رہے تھے اور آپ کی نظر پڑی چند بچوں پہ جو کھیل رہے تھے, آپس میں خوش ہو رہے تھے. آپ نے دیکھا کہ سب کھیل رہے ہیں اور ایک جو ہے وہ بڑا غم میں الگ سے بیٹھا ہوا ہے, تو آپ اتنا بڑا منصب, ہزاروں لوگوں کو جو عید کی نماز پڑھانے جا رہے ہیں اور اس وقت کے بادشاہ ہیں, امام الانبیاء ہیں, آپ نے اپنا رخ بدل لیا اس بچے کو غم میں بیٹھا ہوا دیکھتے ہوئے, اور آپ اس بچے کے پاس آئے اور آپ نے اس سے پوچھا, یہ سارے کھیل رہے ہیں اتنا خوش ہیں, تو کیوں اس طرح سے غم میں بیٹھا ہے؟ حدیث پاک میں آتا ہے کہ بچہ کیونکہ چھوٹا تھا, آپ اپنے گھٹنوں کے بل تشریف فرما ہو گئے تاکہ آپ اس کے بالکل سامنے ہو جائے اور اس بچے سے پوچھا, تو کیوں غم میں؟ اور نے کہا اس لیے غم میں ہوں کہ یہ سارے جو ہیں ان کے والدین زندہ ہیں, ابھی جو ہے تھوڑی دیر میں یہ نہائیں گے دھوئیں گے نئے کپڑے پہنیں گے اور عید کی خوشیاں منائیں گے, میں تو یتیم ہوں, میرے والد ہی نہیں ہے, تو میں کہاں آج عید کی خوشیاں مناؤں؟ تو نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ میں تیرا والد ہوں. چنانچہ آپ نماز کے لیے تشریف لے جا رہے تھے, رخ واپس موڑا, اس بچے کا ہاتھ پکڑا اور اس کو لے کے اپنے گھر تشریف لے گئے اور اہلیہ سے کہا کہ جس کو نہلاؤ, اس کو نئے کپڑے پہناؤ. تو نئے کپڑے چھوٹے کو پہنائے گئے, آپ نے اس کا ہاتھ پکڑا اور کہا آج میرے ساتھ عید کی نماز پہ چل. اللہ اکبر. حدیث پاک میں آتا ہے کہ نبی علیہ الصلوۃ والسلام نے اس سے پوچھا کہ جب تیرا والد زندہ تھا تو تجھے عید کی نماز پہ کس طرح لے کے جاتا تھا؟ اس نے کہا کہ میرے والد مجھے اپنے کندھوں پہ بٹھا کے عید کی نماز پہ لے جاتے تھے. اللہ کے پیارے محبوب جھک گئے, فرمایا آ میرے کندھے پہ آ کے بیٹھ جا. اللہ فرماتے ہیں کہ وہ بچہ اللہ کے پیارے محبوب کے کندھے پہ بیٹھ گیا. اب آپ جب گزرے تو ہر شخص دیکھ رہا ہے کہ کون یہ خوش قسمت جو اللہ کے پیارے محبوب کے مبارک کندھوں پہ بیٹھ کے جا رہا ہے. حتیٰ کہ آپ عیدگاہ پہ تشریف لائے تو آپ جب ممبر پہ بیٹھے تو وہ بچہ نیچے بیٹھنے لگا, آپ نے فرمایا نیچے آج نہ بیٹھ, آج یہاں ممبر پہ میرے ساتھ بیٹھ. اور آپ نے اس بچے کے سر پہ ہاتھ رکھا اور فرمایا لوگوں سن لو یہ بات کہ جس نے کسی یتیم کے سر پر شفقت کا ہاتھ رکھا اللہ رب العزت اس کے نامہ اعمال میں اتنی نیکیاں لکھیں گے جتنے اس ہاتھ کے نیچے بال ہوں گے. چنانچہ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جس نے کسی یتیم کی کفالت کی میں میرے ساتھ اس طرح ہوگا جیسے یہ دو انگلیاں ساتھ ہوں گی. تو اس دنیا کے ہمدرد جو ہیں انہوں نے لوگوں کی اپنی مال سے ہمدردی کی, اللہ کے پیارے محبوب ہو انہوں نے جب دیکھا کہ کوئی غم میں ہے تو اس کے غم دور کرنے کے لیے بھی آپ نے ہمدردی. سلام اس پر کہ جس نے بے قصوں کی دستگیری سلام اسے قصوں کی دستگیری کی سلام اس پر کہ جس نے بادشاہی میں فقیری کی
سلام سے بادشاہی میری سلام اس پر کہ جس کے پاس چاندی تھی نہ سونا تھا سلام اس پر کہ جس کے پاس چاندی تھی نہ سونا تھا سلام اس پر کہ ٹوٹا بوریا جس کا بچھونا تھا سلام اس پر کہ ٹوٹا بوریا جس کا بچھونا تھا
تو اللہ کے پیارے محبوب اور اس دنیا کے ہمدردوں کا کوئی مقابلہ نہیں. مگر سب سے بڑی وجہ کہ اس دنیا کے ہمدرد اللہ کے پیارے محبوب کی شان تک پہنچ ہی نہیں سکتے, اور وہ یہ کہ دنیا کے ہمدردوں نے ہمدردی کی اس کے ساتھ کی جس نے ان کی تعریفیں کی, ان کو اچھا کہا. اللہ کے پیارے محبوب وہ ہمدرد کہ جو جان کے دشمن تھے ان کے ساتھ بھی آپ نے ہمدردی فرمائی. اللہ اکبر. حدیث پاک میں آتا ہے کہ جب آپ طائف تشریف لے گئے تو آپ کو آپ نے تو لوگوں کے ساتھ ہمدردی کی, یعنی جو راستہ تم نے اختیار کیا ہوا ہے وہ غلط ہے, اس راستے کو بتا رہا ہوں جو تمہارے لیے زندگی کا بہترین راستہ ہے, اور اس کے بدلے میں انہوں نے پتھر پھینکے اور آپ کو برا بلا کہا, اور کچھ نوجوان آپ کے پیچھے پڑ گئے جو آپ کے جان کے دشمن بنے. بڑی مشکلوں سے اللہ کے پیارے محبوب نے اپنی جان بچائی اور ایک انگور کے باغ میں بنا لی, اور اس وقت حضرت جبریل تشریف لاتے ہیں کہ اللہ کے پیارے محبوب ان لوگوں نے آپ کے ساتھ وہ زیادتی کی ہے کہ اللہ رب العزت فرما رہے کہ اگر میرے محبوب کہے تو یہ جو طائف کی وادی ہے ان کو دو پہاڑوں کے بیچ میں ایسے ملا دیا جائے کہ کوئی انسان نہ بچے, سب تہس ہو جائے. اب یہ وہ وقت ہے کہ جس وقت انہوں نے ابھی پتھر مارے ہیں, ابھی جان لینے کے در پہ ہے کہ جی ان کی جان نکالو, اور ہمارے ساتھ اگر کوئی ایسا کر رہا ہو تو ہم کہیں گے جی جو اس کے ساتھ برا ہو سکتا ہے نا فی الحال کرو, تو میرے پیچھے پڑے ہوئے ہیں اس وقت تو دور کرو نا بھائی, ان کو لگاؤ کچھ نہ کچھ کرو ان کے ساتھ. تو بالکل عین اس وقت یہ جان لینے کے لیے لگے ہوئے ہیں, اس وقت اللہ کے پیارے محبوب فرما رہے ہیں کہ نہیں, میں نہیں چاہتا کہ یہ بحث محض ہو جائے, بلکہ بس میں امید کرتا ہوں کہ اگر انہوں نے نہیں ان کی اولادوں میں سے لوگ ہوں گے جو اس پیغام کو ماننے والے بن جائیں. اللہ دنیا کے ہمدردوں کا اللہ کے پیارے محبوب سے کیا مقابلہ, اور اللہ کے پیارے محبوب وہ ہمدرد اللہ اکبر کہ دنیا کے ہمدردوں نے تو اپنی زندگی میں لوگوں کی مدد کی, خدمت کی. اللہ کے پیارے محبوب کو جنہوں نے بعد میں آنے والوں کی بھی فکر فرمائی, چنانچہ حدیث پاک میں آتا ہے کہ نبی علیہ الصلوۃ والسلام نے صحابہ کرام سے فرمایا کہ جتنے بھی انبیاء گزرے ہیں اللہ رب العزت نے ان سب کو ایک دعا ایسی عطا فرمائی ہے کہ وہ دعا جیسے مانگیں گے اللہ من و ان اس دعا کو قبول فرمائے. صحابہ کرام نے بڑے غور سے یہ بات سنی, اور پھر صحابہ کرام نے عرض کیا اللہ کے نبی آپ کو بھی اللہ نے وہ دعا دی ہے کہ جی آپ ایک دعا مانگیں گے جو اللہ قبول فرمائے. فرمایا ہاں مجھے بھی اللہ نے یہ موقع دیا کہ میں ایک دعا جو مانگوں گا اللہ نے من و ان قبول فرمانی. صحابہ کرام نے عرض کیا اللہ کے نبی پھر آپ نے کیا اللہ سے مانگا؟ فرمایا میں نے ابھی تک اللہ سے مانگا نہیں ہے, اس دعا کو میں نے ذخیرہ کیا ہے, قیامت کے دن وہ دعا مانگوں گا, اور جس وقت تک میرا آخری امتی جنت میں نہیں جائے گا میں اس وقت تک جنت میں داخل نہیں ہوں. اللہ اور اس دنیا کے ہمدرد اور اللہ کے پیارے محبوب کا کیا مقابلہ کہ اللہ کے پیارے محبوب نے صرف آج اس وقت کے لوگ نہیں قیامت تک آنے والوں کی فکر فرمائی، ان کی ہمدردی فرمائی۔ اس لیے اللہ کے پیارے محبوب کے ساتھ محبت کرنا یہ ہمارے دین کا حصہ ہے، یہ دین کی شرط ہے، اور ان کا تذکرہ کرنا یہ بہت بڑی توفیق، اور ان کا تذکرہ سننا یہ بھی بہت بڑی توفیق۔ جو آسی کو کملی میں اپنی چھپا لے، جو دشمن کو بھی زخم کھا کر دعا دے، جو آسی کو کملی میں اپنی چھپا لے، جو دشمن کو بھی زخم کھا کر دعا دے، اسے اور کیا نام دے گا زمانہ، وہ رحمت نہیں ہے تو پھر اور کیا ہے۔ اللہ تعالیٰ ہمیں اپنے پیارے محبوب کی سچی محبت نصیب فرمائے، ان کی ہر ہر سنت پر شوق سے عمل کی توفیق نصیب فرمائے، ان پر کثرت سے درود پڑھنے کی توفیق نصیب فرمائے، اور ان کے مبارک روزے کی بار بار حاضری۔ آخر دعوانا ان الحمدللہ رب العالمین۔ دعا سے پہلے تھوڑی دیر کے لیے سب ذرا آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور جو کچھ دنیا میں ہے اس سے کٹ کے اللہ کی یاد میں ڈوب جائیں۔ تھوڑی دیر کے لیے اپنے دلوں میں اللہ کو یاد کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں۔
فاصلوں کو تکلف ہے ہم سے، اگر ہم بھی بے بس نہیں بے سہارا نہیں، خود انہی پکاریں گے ہم دور سے، راستے ہم مدینہ देंगे हर गलियों में कसद भटक जाएंगे हम वहां जाके वापस नहीं आएंगे ढूंढते लोग थक जाएंगे ऐ मदीने के ज़ाहिर खुदा के लिए दास्ताने सफर मुझको यूं मत सुना ऐ मदीने के ज़ाहिर खुदा के लिए दास्ताने सफ़र मुझको यूं मत सुना बात बढ़ जाएगी दिल तड़प जाएगा मेरे मोहतात आंसू छलक जाएंगे उनकी चश्मे करम को है इस की खबर किस मुसाफिर को है कितना शौके सफर उनकी चश्मे करम को है इस की खबर किस मुसाफिर को है कितना शौके सफर हमको एक माल जबी इजाजत मिली हम भी आका के दरबार तक जाएंगे हमको एक माल जबी इजाजत मिली हम भी आका के दरबार तक जाएंगे फासलों को तकल्लुफ है हम से अगर हम भी बेबस नहीं बे सहारा नहीं عشق نبی میرے دل میں بھی سما جانا مجھ کو بھی محمد کا دیوانہ بنا جانا مجھ کو بھی محمد کا دیوانہ بنا جانا قدرت کی نگاہیں بھی جس چہرے کو تکتی تھی قدرت کی نگاہیں بھی جس چہرے کو تکتی تھی اس چہرائے انور کا دیدار کرا جانا اس چہرائے انور کا دیدار کرا جانا عشق نبی میرے دل میں بھی سما جانا جو رنگ کے جامی پر رومی پہ چڑھایا تھا جو رنگ کے جامی پر رومی پہ چڑھایا تھا اس رنگ کی کچھ رنگت مجھے پہ بھی چڑھا جانا اس رنگ کی کچھ رنگت مجھے پہ بھی چڑھا جانا عشق نبی میرے دل میں بھی سما جانا مجھ کو بھی محمد کا دیوانہ بنا جانا لا الہ الا اللہ محمد رسول دعا کر لیجئے سبحان ربی العلی الوهاب اللهم صل علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم ربنا ظلمنا انفسنا وان لم تغفر لنا ترحمنا لنکونن من الخاسرین اللهم انی ظلمت نفسی ظلما کثیرا ولا یغفر الذنوب الا انت فاغفر لي مغفرة من عندك وارحمني انك انت الغفور الرحيم اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں اللہ ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما ہمارے عیبوں کی پردہ پوشی فرما اللہ برے دن سے محفوظ فرما اللہ بری رات سے محفوظ فرما میرے مالک برے کاموں سے محفوظ فرما اے اللہ ہمیں برے انجام سے محفوظ فرما हिदायत मिलने के बाद गुमराही से महफूज फरमा, ला सीधा रास्ता मिलने के बाद भटकने से महफूज फरमा, ला अपना कुर्ब हासिल हो जाने के बाद अपनी दूरी से महफूज फरमा, मेरे मालिक नेमतें मिल जाने के बाद नेमतों के छिन जाने से महफूज फरमा, ला इज्जतें मिलने के बाद से महफूज फरमा, मेरे मालिक दर दर के धक्के खाने से महफूज फरमा, ला नफ्स और शैतान के मकर और फरेब से महफूज फरमा, ला जिस तरह आपने आसमान को जमीन पर गिरने से रोक दिया, ला शैतान को हम पर मुसल्लत होने से रोक दीजिए, मेरे मालिक रहमत का मामला फरमा, ला आपको नाराज नहीं करना चाहते, मेरे मालिक तेरे कमजोर बंदे हैं, ला कभी शैतान गलत रास्तों पर डाल देता है, ला कभी हमारी ख्वाहिशात हमें गलत रास्तों की तरफ ले जाती है, अल्लाह हमारे लिए गुनाह छोड़ना बड़ा मुश्किल काम हो गया, अल्लाह आपके लिए गुनाह छुड़वाना आसान है, मेरे मालिक गुनाहों से पाक जिंदगी नसीब फरमा, गुनाहगारी में कब तक उम्र काटूं, गुनाहगारी में कब तक उम्र काटूं, बदल दे मेरा रास्ता दिल बदल दे, हवा ओ हिर्स वाला दिल बदल दे, मेरा गफलत में डूबा दिल बदल दे, अल्लाह रहमत का मामला फरमा, अल्लाह उठे हुए हाथों की लाज फरमा, अल्लाह आपके प्यारे महबूब ने फरमाया कि बनी इसराइल के एक गुनाहगार ने अल्लाह को उसकी रहमत का वास्ता दिया, तो अल्लाह रब्बुल इज्जत ने आपको फरमाया, अपने प्यारे नबी से फरमाया कि जिस वक्त ये मुझे मेरी रहमत का वास्ता दे रहा था, अगर सारे लोगों के लिए मग़फ़िरत मांगता मैं पूरी दुनिया के लोगों को माफ कर देता, अल्लाह हम भी आपकी उस रहमत को पुकार रहे हैं, अल्लाह हमारे हाल पर रहम फरमा, अल्लाह हमारे हाल पर रहम फरमा, अल्लाह जैसा आप हमें देखना चाहते हैं अल्लाह हमें वैसा बनने की तौफीक नसीब फरमा, मेरे मालिक मैं नेक ना बन सका, अल्लाह तेरे नेकों में आके बैठ गया, लनेक न बन सका, लनेकों में आया बैठा, लाइन नेकों की बरकत से अल्लाह में भी नेकी नसीब फरमा, लाइन नेकों की बरकत से अल्लाह में भी अपनी मोहब्बत नसीब फरमा, अल्लाह अपने प्यारे महबूब की मोहब्बत नसीब फरमा, अल्लाह उनकी हर हर सुन्नत की मोहब्बत नसीब फरमा, अल्लाह उन पर कसरत से दुरूद पढ़ने की तौफीक नसीब फरमा, मेरे मालिक कयामत के दिन अपने प्यारे महबूब के झंडे के नीचे जगह नसीब करूंगा, अल्लाह छोटा मुंह है और बड़ी बात है, अल्लाह कयामत के दिन अपने प्यारे महबूब के मुबारक हाथों से हौज़े कौसर का जाम नसीब फरमा, मेरे मालिक रहमत का मामला फरमा, अल्लाह तेरे गुनाहगार बंदे हैं, अल्लाह गुनाह करते करते बाल सफेद कर बैठे, अल्लाह दिल से आकर बैठे, अल्लाह मगर तेरे महबूब की उम्मत के लोग हैं, अल्लाह रहमत की निगाह फरमा, अल्लाह अपने प्यारे महबूब की उम्मत पर रहम फरमा, अल्लाह हमारे हाल पर रहम फरमा, मेरे मालिक करम के फैसले फरमा, अल्लाह कयामत के दिन को खुशियों वाला दिन मना, अल्लाह आपके महबूब ने फरमाया कयामत के दिन कुछ ऐसे खुशकिस्मत लोग होंगे जब वो अपनी कब्रों से उठेंगे अल्लाह उन्हें देखकर मुस्कुराएंगे, वो अल्लाह को देखकर मुस्कुराएंगे, मेरे मालिक हमें भी उनमें शामिल फरमा, अल्लाह हमें भी उनमें शामिल फरमा, मेरे मालिक रहमत का मामला फरमा, अल्लाह हमारे गुनाहों की नफूसत की वजह से अल्लाह हमारी दुआओं को रद्द न फरमा, अल्लाह रहमत का मामला फरमा, अल्लाह आपके तो हमारे जैसे अरबों खरबों हैं, मेरे मालिक हमारा आपके सिवा कोई नहीं, परवरदिगार आलम तेरा ही है सहारा, परवरदिगार आलम तेरा ही है सहारा, तेरे सिवा जहां में कोई नहीं हमारा, अल्लाह रहमत का मामला फरमा, अल्लाह उठे हुए हाथों की लाज फरमा, अल्लाह उठे हुए हाथों की लाज फरमा,
میرے مالک جیسا آپ ہم سے راضی ہوتے ہیں اللہ ہمیں ویسا بننے کی توفیق نصیب فرما. اللہ جنہوں نے دعاؤں کے لیے کہا اللہ ان کو بھی ان دعاؤں میں شامل فرما. اے اللہ جہاں جہاں مسلمان پریشانی کے عالم ہیں اللہ ان کی پریشانیوں کو دور فرما. اللہ جو گھر بار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو دور فرما. اللہ جو کام کاروبار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما. اللہ جو اولاد کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما. اللہ اولاد کے غموں سے محفوظ فرما. اللہ اولاد کے دکھوں سے محفوظ فرما. اللہ جو اپنی صحت کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما. اللہ بچہ جب پریشان ہوتا ہے ماں باپ کی طرف دوڑتا ہے. اللہ بندہ جب پریشان ہوتا ہے پروردگار کی طرف لوٹتا ہے. اے بے قصوں کے دستگیر, اے ٹوٹے دلوں کو تسلی دینے, اے خالی جھولیوں کو بھر دینے والے, اے مشکل میں پڑے ہوں کو مشکل سے نکال دینے والے, اے زمین اور آسمان کے خزانوں کی چابیوں والے, میرے مالک رحمت کا معاملہ فرما. اللہ اٹھے ہوئے ہاتھوں کی لاج فرما. اللہ اٹھے ہوئے ہاتھوں کی لاج فرما. میرے مالک دور بیٹھی مستورات بھی ان دعاؤں پہ آمین کہہ رہی ہیں. اے اللہ ہم نے تو دنیا کے لوگوں کو دیکھا کہ گھر کی عورتیں جب چل کے آ جاتی ہیں لوگ عورتوں کی وجہ سے نرمی کرتے ہیں. اللہ قتل کے مقدمے تک معاف کر دیتے ہیں کہ عورتیں چل کے آ گئی ہیں. اللہ آج یہ تیری بندیاں تیرے در پہ چل کے آئے ہیں. اے اللہ آپ ان کی برکت سے ہمیں معاف کر دیجیے. اے اللہ معاف کر دیجیے میرے مالک, معاف کر دیجیے. اے اللہ اگر آپ نے معاف نہیں بھی کرنا اللہ پھر بھی معاف کر دیجیے. اللہ رحمت کا معاملہ فرما. میرے مالک کرم کے فیصلے فرما. اے اللہ اس مسجد مدرسے پہ اپنی خاص رحمت برکت نازل فرما. اللہ ہمارے حضرت مولانا عبد الواحد صاحب کی زندگی میں برکت عطا فرما. اللہ ان کی صحت میں برکت عطا فرما. اللہ ان کا سایہ ہمارے سروں پہ تادیر قائم و دائم فرما. میرے مالک کرم کے فیصلے فرما. اے اللہ ہمارے تینوں حرم کی حفاظت فرما. اے اللہ ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما. اللہ اپنے پیارے محبوب کی در کی حاضری نصیب فرما. اے اللہ ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں جو حیات ہیں اللہ ان سب کی مغفرت فرما. اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما. ربنا تقبل منا انك انت السميع العليم, تب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ. ان شاء اللہ تعالیٰ نیکسٹ ویک اکتوبر 13 کو حضرت شیخ مولانا شیخ رضا اقبال صاحب جمعہ کا خطبہ اور فیملی نائٹ مسجد ابراہیم پی ایچ اے میں منعقد کریں گے, بیان فرمائیں گے وہاں پہ ان شاء اللہ. جمعہ 1:30 بجے اسٹارٹ ہوگا اور فیملی نائٹ جو ہے رات کو وہ آفٹر مغرب ہے. جزاک اللہ. ایک اور کوئی اناؤنسمنٹ تھی, جو لوگ واٹس ایپ گروپ میں ایڈ ہونا چاہتے ہیں کائنڈلی مجھے یا شہزاد صاحب کو واٹس ایپ نمبر دیجیے. جزاک اللہ.